जी फरमाइए।
ये एक जैसे कुरान पाक की एक तरतीब नजूली होती है और एक कुरान पाक की अपनी तरतीब है। अच्छा, नजूली में जैसे ये होता है कि एक आयत है, एक सूरत है जो 50वें नंबर पे नाजिल हुई और दूसरी 80 पे, तो ये ऐसा है पॉसिबल कि जो बाद में नाजुल हुई वो कंप्लीट पहले होगी, तो इसकी भी कंप्लीट होने की भी कोई तरतीब है कि कंप्लीट होने के अतबार से?
बैठिए। हुआ ये असल में, जो कोई आयत कभी भी नाजिल हुई, ये तरतीब खुद हुजूर अलैहिस्सलाम की सल्लल्लाहु अलैहि वसल्लम, जब भी आयत नाजिल हुई तो आपने कातिब से किताबत करवाई और किताबत करने के बाद का इसको सूरे बकरा में लगा दो, सूरे अनफाल में लगा दो, सूरे हज में लगा दो। ये सारी आयतें खुद हुजूर अलैहिस्सलाम ने किताबत करवा कर उनमें लगाईं। और नुज़ूली जो तरतीब है वो तो जमा होना मुमकिन ही नहीं। हमारे तमाम इमामे अल्लामा इमाम जलालुद्दीन सियूती रहमतुल्लाह तआला एक मालूमात के तौर पर कोशिश की कि नुज़ूल के एतबार से उसको जमा किया जाए, और उनकी किसी ने 3 जिल्दों में छापी, किसी ने 2 जिल्दों में अल इत्कान, लेकिन वो भी नाकाम हुए, इसलिए कि सारी तरतीब तो आपको मिलेगी नहीं कब कौन सी आए। लेकिन इतनी बातें हदीस में मिलती हैं कि जब सूरत नाजिल होती हुजूर अलैहिस्सलाम उनको लिखवा देते थे। मिसाल तौर पर जो इसमें बकबक करने वाले लोग हैं, जी साहब देखिए, सबसे पहले तो सूरत ना इकरा बिस्मे रब्बी कल्लज़ी खलक, अब कुरान खोलें तो सबसे पहले सूरे फातिहा, उमन ये कहते हैं ना लोग। तो मुझे बताइए कि सहाबा कराम अलैहिम रिदवान हाफिज कुरान थे, चंद लो चंद नाम उसमें बहुत नुमाया, हजरत उबई इबन काब, जैद इबन साबित, हजरत अली, हजरत फारूक आजम, सिद्दीक अकबर वगैरह वगैरह रिदवान वाले अजमई। ये 10,000 सहाबा कराम हुजूर के दौर में हाफिज थे। उन 10,000 में मजीद 10 जो है वो उनकी तरजीहात में थे। मिसाल के तौर पर जब जंग यमामा में जो यमन में लड़ी गई मुसलमे कज़ाब के खिलाफ, तो उसमें 700 हुफाज शहीद हो गए। तो हजरत उमर फारूक रदी अल्लाह ने मशवरा दिया सिद्दीक अकबर रदी अल्लाह नो या अमीर अल मोमिनीन, इस्लाम तो फैलता जा रहा और ये जंगें होती जाएंगी, और कहीं ऐसा ना हो, ये उनका भी ख्याल था ऐसा ना हो ये सारे हुफा शहीद हो जाएं, किरातों में इख्तलाफ होगा वगैरह। हम अगर ऐसा करें कि जैसे जिस तरतीब से लोगों को याद है, हम इसको किताबी सूरत में जमा कर लें ताकि इख्तलाफ से बच जाएं। तो सिद्दीक अकबर ने मना फरमाया, या उमर तुम मुझे वो काम करने के लिए कहते हो जो हुजूर अलैहिस्सलाम ने नहीं किया, मना कर दिया। फिर रिवायत में है कि अल्लाह तबारक व तआला ने हजरत अबू बकर सिद्दीक रदियल्लाहु अन्हु का सीना इस काम के लिए उन्होंने खोल दिया अल्लाह ताला। वो इस नुक्ते को समझ गए जो हजरत फारूक आजम रदियल्लाहु अन्हु ने बयान किया। तो उन्होंने क्या किया, उस जमाने में सबसे मजबूत कारी और हाफिज थे जैद इब्न साबित रदियल्लाहु अन्हु, उनको बुलाकर कहा कि तुम कुरान मजीद फुरकान हमीद के जमा करने का काम करो और इसको इसकी किताबत करवाओ। जैद इब्न साबित का एहसास जिम्मेदारी ये कि रिवायत में आता है कि जैद इब्न साबित ने कहा, या अमीर अल मोमिनीन, ये काम इतना मुश्किल है कि अगर आप मुझे इस पहाड़ के पत्थरों के लिए फरमाते उठा करके इस पहाड़ पर रख दो, ये काम तो आसान था मगर ये काम उससे भी ज्यादा मुश्किल। लेकिन हजरत जैद इब्न साबित जो हैं उन्होंने ये काम किया, और ये इतने बड़े साहबी हैं कि सहाबा के भी उस्ताद हैं, हजरत अब्दुल्ला इब्न अब्बास के भी उस्ताद हैं रदियल्लाहु ताला अन्हुमा। तो उन्होंने जमा किया। तो इसको जमा करने के बाद अब सवाल होता है कि कैसे जमा किया, जाहिर है जैसे साहबा को याद था उसी तरह जमा किया ना, तो साहबा को कैसे याद था, इसी तरह याद था, पहले सूरह फातिहा है, उसके बाद में सूरह बकरा है, और उसके बाद में 114 सूरतें हैं, इसी तरतीब से साहबा को याद था और इसी तरतीब से हजरत जैद इब्ने साबित ने उसको जमा किया। और फिर इजमाए साहबा हुआ, बहुत हुफाज थे, उनको पढ़ाया गया। तो उस जमाने में कागज तो नापैद था, हिरन की झिल्ली, ہرن کی جھلی کا بھی کاغذ بنتا ہے، اور آپ کو تعجب ہوگا اتنا نفیس کاغذ بنتا ہرن کی جھلی پہ، اس کو دباغت کرنے کے بعد اگر آپ اس کو ہاتھ میں لے کر کے دیکھیں آپ تعجب کریں گے، یہ کاغذ کسی کو دیکھنا ہو تو میرے پاس آ جائیے، ایک بطور نمونہ رکھا ہوا، سمجھے صاحب، اتنا نفیس کاغذ، اس پر اس کو جمع کیا گیا، پوری جلد بنی۔ ایک روایت کے مطابق جب یہ تیار ہو گیا تو اس کا نام ام رکھا گیا، ام بمانے اصل ہے، یعنی اس سے پہلے تو کوئی نہیں لکھا گیا، یہ اصل۔ یہ حضرت حفصہ رضی اللہ تعالیٰ عنہ جو ام المومنین، ان کے پاس اس کو رکھ دیا گیا۔ اس طریقے سے یہ پہلے قرآن مجید فرقان حمید جمع ہوا۔ اب سوال پیدا ہو کس ترتیب سے جمع ہوا، یہ دیکھ لیں آپ، وہی ترتیب ہے جو دیا گیا۔ حضرت فاروق اعظم رضی اللہ عنہ کے زمانے میں تراویوں کو بالاستیعاب پڑھنے کا حکم دیا، پابندی سے پڑھی جائے باجماعت، اور 20 رکعت ہوگی، اور ان 20 رکعتوں میں قرآن مجید فرقان حمید پڑھا جائے گا اور پورا قرآن مجید ختم ہوگا۔ یہ حضرت فاروق اعظم رضی اللہ عنہ کی دور اندیشی تھی، وہ جانتے تھے کہ ہماری طرح کاہل و سست لوگ پیدا ہوں گے جو کبھی قرآن مجید کا شاید سال بھر میں بھی ختم نہیں کر پائیں۔ یہ پابندی اس لیے لگائی کہ کم سے کم ایک سال میں آدمی قرآن مجید پورا تو سن لے، تاکہ 20 رکعت تراوی اور پورا قرآن مجید سن لیا جائے۔ اگر فاروق اعظم رضی اللہ عنہ اپنی دانش میں یہ حکم جاری نہ کرتے، شاید ہم میں کے لوگ جو پڑھتے ہی نہیں، ان سے تو ہماری غرض ہی نہیں ہے، چھوڑ دیجئے ان کو، لیکن جو عام طور پہ لوگ مصروف رہتے ہیں اور تراوی میں نہیں پہنچ پاتے وغیرہ وغیرہ، اس میں تلاوت نہیں کر پاتے، تو کم سے کم سال بھر میں ایک مرتبہ پورا قرآن تو سن لیں گے، ٹھیک۔ تو یہ حضرت فاروق، اب سوال یہ پیدا وہ کس ترتیب سے پڑھا جاتا، جو آدمی ہم پر اعتراض کرتا وہ جواب دے، کس ترتیب سے پڑھا جاتا؟ ظاہر ہے اسی ترتیب سے پڑھا جاتا جس ترتیب سے ہمارے پاس موجود ہے۔ تو امام سیوطی نے یہ کام کیا مگر اس میں وہ ناکام رہے، الاتقان میں وہ نہیں بتا سکے پہلے کون سی آیت، پھر اس کے بعد کون سی آیت۔ اور سب سے بڑا اعتراض ختم کرنے کی بات یہ ہے کہ یہ سب ترتیب خود نبی کریم علیہ السلام کی ہے، صلی اللہ علیہ وسلم یہ سورہ بقرہ کی آیت ہے اس میں لکھ لو، یہ نہیں کہ ایک ہی سورت نازل ہوئی، کبھی سورہ بقرہ کی کوئی آیت، کبھی سورہ انفال کی آ گئی، کبھی بنی اسرائیل کی آ گئی، اور حضور ترتیب دیتے کہ اس کو اس میں لکھ لو، اس کو اس میں لکھ لو۔ کاتبان وحی نہایت امانت داری کے ساتھ اس کو لکھ لیا کرتے جہاں نبی کریم علیہ السلام ارشاد فرماتے۔ تو میں سمجھتا ہوں اتنا جواب کافی اور شافی اور وافی ہوگا۔ جی فرمائیے۔